नेपालकै सर्वोत्कृष्ट सामुदायिक रेडियो विजय एफएम 101.6 इन्टरनेट अनलाइनमा www.vijayfm.org.np र 101.6 विजय एफएम नामको आधिकारिक फेसबुक पेज मार्फत संसारभरिकै साथ प्रसारण भइरहेको साँझ 7 बजेको विजय खबरमा माया कनेलको नमस्कार। सुरुवातमा प्रमुख खबरका मुख्य शीर्षकहरू। नेपालमा COVID-19 संक्रमितको संख्या 3448 पुग्यो। आज 213 जनामा संक्रमण पुष्टि। एकै दिन 102 जना डिस्चार्ज। भरतपुर अस्पतालमा उपचाररत नवलपरासीका एक युवकमा कोरोना पुष्टि। स्वास्थ्य अवस्था मध्यम। नवलपरासी बर्दघाट सुस्ता पश्चिम जिल्लामा 4 आइसोलेसन सेन्टर। पिसिआर प्रयोगशाला हस्तान्तरण गर्न तयार। देवचुलीमा 14 वर्षीय बालिका सुत्केरी। सुत्केरीको 11 दिनमा मृत्यु। र कोरोना पीडितको राहतमा देवघाट गाउँपालिकाको 43 लाख बढी खर्च। गैंडाकोट नगरभित्र करिब 500 हेक्टर मकैमा फौजी किरा देखियो।
गैंडाकोट नगरपालिका वडा नम्बर 7 को सूचना। विश्वव्यापी महामारीको रूपमा फैलिरहेको कोरोना भाइरस प्रकोपको रूपमा भित्रन नदिन सबै सचेत रहन र नेपाल सरकारले घोषणा गरेको लकडाउनको पालना गरी सुरक्षित रहन सम्पूर्ण वडावासीमा हार्दिक अनुरोध गर्दछौँ। यसका साथै पटक पटक साबुन पानीले हात धुन नबिर्सनुहोस्। सामाजिक दूरी कायम गर्नुहोस्। वडाध्यक्ष चोलनाथ उपाध्याय, सम्पर्क नम्बर 98450-90125। गैंडाकोट नगरपालिका वडा नम्बर 7 को कार्यालय। गैंडाकोट नगरपालिका वडा नम्बर 12 को सूचना। विश्वव्यापी महामारीको रूपमा फैलिरहेको कोरोना भाइरस प्रकोपको रूपमा भित्रन नदिन सुरक्षित रहन सम्पूर्ण वडावासीमा हार्दिक अनुरोध गर्दछौँ। कोरोना भाइरसका लक्षण देखिएमा अथवा कुनै समस्या भएमा वडाध्यक्ष एवं वडा सदस्यलाई सम्पर्क राख्नु हुन हार्दिक अनुरोध छ। वडाध्यक्ष थिरबहादुर थनेद, सम्पर्क नम्बर 98470-79531। गैंडाकोट नगरपालिका वडा नम्बर 12 को कार्यालय। बेला बेला साबुन पानीले हात धुने गरौँ। सामाजिक दूरी कायम गरौँ।
विजय खबरमा अब खबर विस्तारमा। सुरुवातमा COVID-19 संक्रमितको संख्या आज एकै दिन 213 जनाले वृद्धि भएको छ। सोही खबरबाट पूर्वी नवलपरासी हुप्सेकोट गाउँपालिकाका 4 जना सहित आज 323 जनामा संक्रमण 213 जनामा संक्रमण देखिएसँगै नेपालमा COVID-19 पुष्टि भएका कुल संक्रमितको संख्या 3448 पुगेको छ। देशका विभिन्न स्थानमा रहेका प्रयोगशालामा गरिएको परीक्षणमा 209 पुरुष र 4 जना महिला गरी आज 213 जनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाले नियमित पत्रकार सम्मेलन मार्फत जानकारी दिनुभएको छ।
213 नयाँ संक्रमित सहित देशभरको हालसम्मको कुल संक्रमित संख्या 3448 पुगेको छ, जसमध्ये पुरुषहरू 3212 र महिलाहरू 236 जना हुनुहुन्छ।
प्रदेश नम्बर 1 को 12 वटा जिल्लामा 559 जना, प्रदेश नम्बर 2 का सबै 8 वटा जिल्लामा 1161 जना, बागमती प्रदेश का 12 जिल्लामा 92 जना, गण्डकी प्रदेश का 9 जिल्लामा 111 जना, प्रदेश नम्बर 5 का 12 जिल्लामा 1081 जना, जसमा रोल्पा जिल्ला पनि थप भएको छ। कर्णाली प्रदेश का 9 जिल्लामा 633 जना र सुदूरपश्चिम प्रदेश का 9 वटा जिल्लामा 111 जनामा संक्रमण देखिएको छ। यो सँगै 71 जिल्लामा कोरोना संक्रमण पुष्टि भएको छ।
संक्रमितहरूको हालसम्मको प्रादेशिक विवरण दिन चाहन्छु। प्रदेश नम्बर 1 का 12 जिल्ला समेटेका छन्, 259 जना हुनुहुन्छ संक्रमितहरू हालसम्म। प्रदेश नम्बर 2 का सबै 8 जिल्ला समेटेका छन्, 1161 जना पुग्नु भएको छ प्रदेश नम्बर 2 मा। त्यसै गरी बागमती का 12 जिल्ला मा 92 जना, त्यसै गरी गण्डकी का 9 जिल्लामा 111 जना, प्रदेश नम्बर 5 का सबै 12 जिल्लामा रोल्पा थप भएसँगै सबै जिल्ला पुगेको छ, 1081 जना हुनुहुन्छ। त्यसै गरी कर्णाली का 9 जिल्लामा 633 जना, सुदूरपश्चिम का पनि सबै जिल्ला समेटेका छन्, 9 जिल्ला 111 जना हुनुहुन्छ। यसरी कुल 3448 जना संक्रमित देशभर हुनुहुन्छ र जिल्ला 71 पुगेको छ।
पछिल्लो पटक 102 जना डिस्चार्ज भएका छन्। हालसम्म 467 जना निको भई घर फर्किएको पनि जनाइएको छ भने 13 जनाको कोरोना भाइरसका कारण मृत्यु भएको छ। यसैबीच स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले प्रवक्ता डाक्टर विकास देवकोटालाई जिम्मेवारीबाट हटाएको छ। मन्त्रालयको प्रवक्तामा डाक्टर जागेश्वर गौतमलाई ल्याइएको छ। नेपालमा कोरोना भाइरसको संक्रमण सुरु हुनु अघिदेखि मन्त्रालयमा प्रवक्ताको जिम्मेवारी सम्हाल्नुभएका देवकोटाले आज प्रत्यक्ष प्रसारण मार्फत आफू विदा भएको स्पष्ट पार्नुभएको छ। कोभिड 19 बारे ताजा जानकारी दिन भएको प्रेस ब्रिफिङमा विदा माग्दै कर्ता देवकोटा भावुक हुनुभएको थियो। उहाँले आफूलाई भन्दा पनि अब प्रवक्ताको रूपमा आउनुभएका डाक्टर जागेश्वर गौतमलाई सहयोग गरिदिन आग्रह गर्नुभएको छ। उहाँले अहिलेसम्म आफूलाई साथ र सहयोग गरेको भन्दै मन्त्रालयका कर्मचारी र मिडियाकर्मीलाई धन्यवाद दिनुभयो। डाक्टर देवकोटालाई गुणस्तर मापन महाशाखाको जिम्मेवारी दिइएको छ। भोलिदेखि डाक्टर गौतमले कोभिड 19 को ताजा जानकारी गराउनुहुनेछ। गौतम यसअघि प्रसूति गृहको प्रमुख हुनुहुन्थ्यो। गण्डकी प्रदेशका 4 जिल्लामा आज 38 जनामा कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य निर्देशनालय पोखराका प्रमुख डाक्टर विनोद बिन्दु शर्माका अनुसार आज सेङ्जाका 14, बागलुङका 10, गोर्खाका 10 र नवलपुरका 4 गरी 38 जनामा कोरोना संक्रमण देखिएको हो। नवलपुरमा भने हालसम्म 17 जनामा कोरोना संक्रमण पुष्टि भएको छ। आज नवलपुरको हुप्सेकोट गाउँपालिकाका 4 जनामा कोरोना संक्रमण पुष्टि भएको हो। उनीहरूको गत जेठ 20 गते स्वाब सङ्कलन गरी परीक्षणका लागि पोखरा पठाइएको थियो। उनीहरू 20, 35, 35 र 45 वर्षीय पुरुषहरू रहेका छन्। सबै हुप्सेकोट गाउँपालिका वडा नम्बर 2 निवासी रहेको गाउँपालिका स्वास्थ्य शाखा संयोजक कृष्ण प्रसाद सापकोटाले जानकारी दिनुभएको छ। उनीहरू भारतको हिमाचल प्रदेशबाट गत जेठ 11 गते प्रस्थान गरी जेठ 14 गते सुनौली नाका आइपुगेका थिए। त्यस पश्चात गाउँपालिकाले पठाएको गाडीमा उनीहरू हुप्सेकोट ल्याएर वडा नम्बर 2 को जनता आधारभूत विद्यालयको क्वारेन्टिनमा राखिएको थियो। उनीहरूसँगै 29 जना आए पनि क्वारेन्टाइनमा बस्दा खोकी लाग्ने जस्ता लक्षण देखिए पनि गत जेठ 20 गते 7 जनाको स्वाब सङ्कलन गरी परीक्षणका लागि पोखरा पठाइएको थियो। जेठ 20 45 जनाको स्वाब पठाइएकोमा अन्य सबै त्यसअघि नै क्वारेन्टाइनमा आएर बसेका थिए। गाउँपालिकाको क्वारेन्टाइनमा एक गर्भवती महिलासहित अहिले 222 जना रहेको र 72 जनाको स्वाब पिसिआर विधिबाट परीक्षण भएकोमा 4 जनामा पोजिटिभ देखिएको स्वास्थ्य संयोजक सापकोटाले बताउनु भएको छ। नवलपुरमा अब कोरोना संक्रमित नदेखिएका स्थानीय तहहरूमा गैंडाकोट नगरपालिका, बौद्धिकाली र मध्यबिन्दु रहेका छन्। यस्तै आज नवलपुर जिल्लाबाट 86 जनाको स्वाब संकलन गरिएको जिल्ला स्वास्थ्य कार्यालय नवलपुरका प्रमुख केशव प्रसाद चापागाईले विजय एफएमलाई जानकारी दिनुभएको छ। भरतपुर अस्पतालको आइसियूमा उपचाररत नवलपरासीका एकजनामा कोरोना पुष्टि भएको छ। ज्वरो र खोकी लागेपछि गैराती अस्पताल आउनुभएका नवलपरासी बर्दघाट सुस्तापूर्व हुप्सेका 35 वर्षका पुरुषको कोरोना परीक्षण गर्दा पोजिटिभ आएको हो। उहाँको कोरोना परीक्षण पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रयोगशालामा भएको थियो। हुप्सेकोटको क्वारेन्टाइनमा बसेका उहाँको स्वाब भरतपुर नआउँदै पोखरा पठाइएको थियो। उहाँको स्वास्थ्य अवस्था मध्यम रहेको अस्पताल स्रोतले जानकारी दिएको छ। उहाँलाई शनिबार राति 10:30 बजे भरतपुर अस्पतालको कोभिड आइसियूमा भर्ना गरिएको भए पनि आइतबार बिहान पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको रिपोर्टमा संक्रमण पुष्टि भएको र भरतपुर अस्पतालका सूचना अधिकारी लुलाधर पौडेलले बताउनु भएको छ। उहाँको बुधबार स्वाब सङ्कलन गरेर परीक्षणका लागि पोखरा पठाइएको थियो। उच्च ज्वरो खोकी र श्वास प्रश्वासमा समस्या देखिएपछि ती पुरुषलाई क्वारेन्टाइनबाट रिफर गरेर भरतपुर अस्पताल कोभिड आइसियूमा भर्ना गरिएको अस्पतालका कोभिड 19 क्लिनिकल संयोजक डाक्टर प्रमोद पौडेलले जानकारी दिनुभएको छ। नवलपरासी बर्दघाट सुस्ता पश्चिम जिल्लामा हालसम्म विभिन्न 4 स्थानमा आइसोलेसन सेन्टर स्थापना भएका छन्। पछिल्लो पटक सुस्ता गाउँपालिकाको बेलवानी स्थित स्वास्थ्य चौकीमा 10 सयको र रामग्राम नगरपालिकाको पाली बहुमुखी क्याम्पसको भवनमा 50 सयको आइसोलेसन सेन्टर स्थापना गरिएको हो। यसअघि सुनौल नगरपालिकाको सुनौल स्थित सामुदायिक सिकाइ केन्द्रको भवनमा 25 सयको आइसोलेसन र बर्दघाट स्थित शहीद स्मृति सामुदायिक अस्पतालमा 4 सयको आइसोलेसन रहेको छ। यद्यपि यस स्थानको आइसोलेसनको सय क्षमता विस्तार गर्ने योजना रहेको बर्दघाट नगरपालिकाले जनाएको छ। चितवन मेडिकल कलेजले सञ्चालनको तयारी अवस्थामा रहेको आफ्नो पीसीआर परीक्षण प्रयोगशाला सरकारलाई हस्तान्तरण गर्न तयार रहेको जनाएको छ। कलेजका अध्यक्ष एवं प्रबन्धन निर्देशक डाक्टर प्राध्यापक डाक्टर हरिश चन्द्र नेउपानेले कोरोना भाइरसको जोखिम हुन नदिन परीक्षणका लागि जनशक्ति सहित प्रयोगशाला तयारी अवस्थामा रहेको हुँदा सरकारलाई हस्तान्तरण गर्न तयारी रहेको जानकारी दिनुभएको हो। उहाँले यस सम्बन्धी पत्र स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलाई पठाइएको पनि बताउनु भएको छ। उहाँका अनुसार कलेजमा प्रयोगशाला सञ्चालनका लागि 7 अनुभवी जनशक्ति रहेका छन्। नवलपुरको देवचुलीमा एक 14 वर्षीय बालिकाले बच्चालाई जन्म दिएको 11 दिनमै मृत्युवरण गर्न पुग्नु भएको छ। देवचुली नौ बस्ने 14 वर्षीय बालिका शान्ति आलेले भरतपुर अस्पतालमा शिशुलाई जन्म दिनुभएको थियो। सुत्केरी भएर आएको 11 दिनपछि उहाँमा रक्तस्राव तथा अन्य शारीरिक कमजोरी देखिएपछि उहाँलाई उपचारका लागि भरतपुर लगिएको थियो। उपचारका क्रममा बालिकाको मृत्यु भएको देवचुली नगरपालिकाका बालमैत्री परामर्शदाता खिमानन्द भूषालले जानकारी दिनुभएको छ। भूषालका अनुसार सुत्केरी बालिकाको गत साता फागुनमा 17 वर्षीय सुदीप महतोसँग भागी विवाह भएको थियो। विवाह अघि नै गर्भ रहेकाले उनीहरूले भागी विवाह गरेको हुन सक्ने भूषालले बताउनु भएको छ। देवचुली नगरपालिका नेपालकै दोस्रो र गण्डकी प्रदेशको पहिलो बालमैत्री नगरपालिका भए पनि भागी विवाह रोक्न समस्या हुने गरेको उहाँको भनाइ छ। गत साल देवचुली नगरपालिकामा माघी बाल विवाहका 2 घटना थाहा पाएर विवाह रोकिएको थियो, तर यस किसिमका घटना थाहा हुन नसकेर घटेको हो। भागी विवाह गरेको थाहा पाए उमेर नपुगेको भए उनीहरूलाई विवाह गर्न उमेर पुग्ने बेलासम्म रोक्न सकिने थियो, तर भागी विवाह गरेर समस्या आएपछि मात्रै थाहा भएपछि समस्याको समाधानमा जटिलता हुने बालमैत्री परामर्शदाता मुसालको भनाइ छ। गैंडाकोट नगरभित्र अहिले 700-800 बिघा क्षेत्रफलमा मकै खेती गरिएको छ। त्यसमध्ये करिब 500 हेक्टरमा फौजी किरा देखिएको छ। थप खबर सहकर्मी श्रीधर उपाध्यायबाट।
जुनसुकै मौसममा पनि मकै बाली लगाउन मिल्ने मौसम गैंडाकोटमा छ, त्यसैले पनि यहाँ 4 बाली मकै खेती गर्ने किसान धेरै भेटिन्छन्। के हिउँद के बर्खा, गैंडाकोटको धेरै स्थानमा मकै बाली देख्न सकिन्छ। गैंडाकोटको वार्ड नम्बर 6, 7 र 8 मकै पकेट क्षेत्र पनि घोषणा गरिएको छ। गैंडाकोट 7 100 हेक्टर मकै ब्लक, वार्ड नम्बर 6 र 8 30 हेक्टरमा पकेट क्षेत्र घोषणा गरिएको छ। त्यो बाहेक अन्य क्षेत्रफलमा पनि मकै खेती हुँदै आएको छ। गैंडाकोट नगरभित्र अहिले 700-800 बिघा क्षेत्रफलमा मकै खेती हुँदै आएको गैंडाकोट कृषि शाखा प्रमुख राजु प्रसाद शर्माले बताउनु भएको छ। त्यसमध्ये करिब 500 हेक्टरमा फौजी किरा देखिएको विजय एफएमसँग कुराकानी गर्दै उहाँले बताउनु भएको छ। गैंडाकोटको पहाडी क्षेत्र वार्ड नम्बर 3 र वार्ड नम्बर 18 त्यससँगै वडा नम्बर 10 उताको भूभागमा अहिले फौजी किरा देखिएकाले किसान के गर्ने के नगर्ने भन्नेमा अन्यलता भएको उहाँको भनाइ छ।
हाम्रो अब कसरी जानु छ भने 100 हेक्टरमा मकै बलक भन्ने छ 7 वार्डमा, अनि 15 x 30 हेक्टरमा दुईवटा पकेट छ र 6 वार्ड र 8 वार्ड तपाईँको अब यही सिजनको कुरो गर्ने अब 12 महिना हुने है यो 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 एरिया भनेको
हजुर
जुन मैले भने नि यहाँ लब अहिले खेत चाहिँ लब 40-50% खेत चाहिँ रोप्छन् होइन नभए अहिलेपछि चाहिँ बारी अरू सिजनमा मकै नै हुन्छ
हजुर
अनि उतातिरको यो सिजन नै मात्र हुन्छ भनेपछि त्यही होला 400-500 बिघा हो त
गैंडाकोट नगरपालिकाका कृषि शाखा प्रमुख शर्माले निशुल्क रूपमा फौजी किराका लागि विषादी नगरले उपलब्ध गराउने बताउनुहुन्छ। कृषकहरू कृषि शाखा गैंडाकोटमा आए विषादी उपलब्ध गराई छर्ने तरिका पनि सिकाइने उहाँको भनाइ छ। फौजी किरा नियन्त्रण गर्न गाह्रो हुने हुनाले विषादी प्रयोग गर्दा 10-10 दिनको फरकमा प्रयोग गर्नुपर्ने गैंडाकोट नगरपालिकाका कृषि शाखा प्रमुख शर्माको भनाइ छ।
फौजी किरा नियन्त्रण गर्न सकिँदैन, यो 10-10 दिनको फरकमा 3 चोटि चाहिँ हामीले विषादी युज गर्नुपर्ने हुन्छ। तर कहिले काहीँ के हुन्छ भने एउटा विषादी सुरुमा कुनै विषादी हालिया छ भने अर्को चोटि त्यही विषादी दोहोऱ्याउने भने पनि त्यसले असर देखाउँदैन कि किरालाई। त्यो भएको हुनाले विषादी पनि फेर्नुपर्ने अवस्था भएको हुनाले चाहिँ अब किसानहरूले भर्खरको नयाँ किरा पहिला पहिला गभारु किरालाई नियन्त्रण गरे तरिकाले गर्न थाल्नुभयो भने अलिक गाह्रो पनि छ। फौजी किराको हकमा चाहिँ हामीले निशुल्कै उपलब्ध गराएको छौँ।
मकै खेतीमा फौजी किरा देखिएपछि किसान चिन्तित बनेका छन्। यता नगरपालिकाले कृषि उत्पादनलाई महत्त्व दिने भनिरहँदा कृषकका यस्ता समस्या समाधानमा पनि उत्तिकै सचेत हुन आवश्यक छ।
राष्ट्रिय वाणिज्य बैङ्क लिमिटेड टाङ्गीकोट शाखाले आइतबार इलाका प्रहरी कार्यालय रजरलाई स्वास्थ्य सामग्री प्रदान गरेको छ। राष्ट्रिय वाणिज्य बैङ्क लिमिटेड टाङ्गीकोट शाखाले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत कोरोना रोकथामका लागि इलाका प्रहरी कार्यालय रजरलाई स्वास्थ्य सामग्री प्रदान गरेको हो। राष्ट्रिय वाणिज्य बैङ्क लिमिटेड टाङ्गीकोट शाखाले मास्क 50 सेनिटाइजर स्वास्थ्य सामग्रीहरू प्रदान गरेको जनाएको छ। तनहुँको देवघाट गाउँपालिकाले COVID-19 नियन्त्रण र बन्दाबन्दीबाट प्रभावित घर परिवारलाई राहत वितरण गर्दा 43 लाख रुपियाँ खर्च भएको जनाएको छ। गाउँपालिकाले कोरोना भाइरस संक्रमण रोकथाम र उपचार कोषबाट 43,77,960 रुपियाँ खर्च भएको जनाएको हो। सो कोषमा 55,55,145 रुपियाँ जम्मा भएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रमेश सुवेदीले जानकारी दिनुभएको छ। पालिकाले बन्दाबन्दीका क्रममा 2 चरणमा गरी 2,151 घर परिवारलाई राहत वितरण गरेको हो। नवलपुर होटल व्यवसायी सङ्घले लकडाउन अवधिको घरबाट छुट दिन र ब्याङ्कको ब्याजमा सहुलियत प्रदान गर्न सम्बन्धित पक्षसँग माग गरेको छ। सङ्घका अध्यक्ष बालकृष्ण पौडेलले आइतबार एक प्रेस विज्ञप्ति जारी गर्दै लकडाउनका कारण होटल व्यवसायीहरू धराशयी बनेकाले घर भाडा छुट र ब्याजमा सहुलियत दिन सरकारवालाहरूको ध्यान आकर्षण गराउनु भएको हो। नवलपुर होटल व्यवसायी सङ्घले लकडाउन अवधिको घर भाडा छुट दिन र ब्याङ्कको ब्याजमा सहुलियत प्रदान गर्न सम्बन्धित पक्षसँग माग गरेको छ। सङ्घका अध्यक्ष बालकृष्ण पौडेलले आइतबार एक प्रेस विज्ञप्ति जारी गर्दै लकडाउनका कारण होटल व्यवसायीहरू धराशयी बनेकाले घर भाडा छुट र ब्याजमा सहुलियत दिन सरकारवालाको ध्यान आकर्षण गराएको विज्ञप्तिमा जनाइएको छ। डिभिजन वन कार्यालय तनहुँले सर्वसाधारणलाई निशुल्क बिरुवा वितरण सुरु गरेको छ। जिल्लालाई हरियाली बनाउन र स्वच्छ वातावरण कायम राख्ने उद्देश्यले कार्यालयले बिरुवा वितरण सुरु गरेको जनाएको छ। COVID-19 जोखिम न्यूनीकरणका लागि गरिएको बन्दाबन्दीका बीचमा पनि सर्वसाधारणले कार्यालयमा आएर बिरुवा लिएर जाने गरेको डिभिजन वन कार्यालयका प्रमुख केदार बरालले जानकारी दिनुभएको छ। प्रविधिको प्रयोग गर्दै लायन्स क्लब इन्टरनेसनल डिस्ट्रिक्ट 325 B2 एरिया नम्बर 3 आज परिचयात्मक कार्यक्रम सम्पन्न गरेको छ। कार्यक्रममा एरिया नम्बर 3 लायन वर्ष 2020-21 नवनिर्वाचित गभर्नर प्रथम भाइस डिस्ट्रिक्ट गभर्नर तथा द्वितीय गभर्नर तथा सचिव र कोषाध्यक्षसँग यस क्षेत्रमा कार्यरत क्लबका अध्यक्ष प्रथम उपाध्यक्ष सचिव तथा कोषाध्यक्षसँग परिचयात्मक तथा अन्तर्क्रिया कार्यक्रम सम्पन्न गरेको हो। 3 एरियाका प्रमुख लायन प्रभाकर पण्डितको सभापतित्वमा सम्पन्न कार्यक्रममा लायन वर्ष 2020-21 लागि नवनिर्वाचित गभर्नर लायन शम्भु नकर्मीले आगामी वर्षमा डिस्ट्रिक्टले गर्ने कार्यहरूको जानकारी गराउनु भएको थियो। कार्यक्रममा लायन वर्ष 2019-20 गभर्नर लायन अनुप कुमार पहाडीले नवनिर्वाचित सबैलाई शुभकामना प्रदान गर्दै प्रतिकूलतालाई अनुकूलतामा बदल्दै सेवाभावमा लागिरहन लायन्स कर्मीहरूलाई अनुरोध समेत गर्नुभएको छ। गत वैशाखमा हावाहुरी र असिना पानीले तरकारी खेतीमा क्षति पुर्याएपछि खैरेनी नगरपालिकाले किसानलाई राहत रकम प्रदान गरेको छ। नगरको आन्तरिक स्रोतबाट 10 लाखभन्दा बढी रकम पीडित किसानलाई राहत स्वरूप प्रदान गरेको नगरपालिकाले जनाएको छ। क्षतिको वर्गीकरण गरी उनीहरूलाई राहत रकम प्रदान गरिएको थियो। तरकारीको पनि वर्गीकरण गरिएको थियो। हावापानी र असिना पानीले नगरपालिकाको वडा नम्बर 10 र 11 बढी क्षति पुर्याएको थियो। यस्तै अघिल्लो वर्ष गरिमा नामक हाइब्रिड धानको बिउ रोप्दा नोक्सानी बेहोरेका किसानहरूलाई राहत रकम प्रदान गरिएको छ। सङ्घीय सरकारबाट प्राप्त भएको 25,48,000 रुपियाँ बराबरको राहत रकम खैरेनी नगरपालिकाले किसानहरूलाई प्रदान गरेको हो। नलपुर एफएमका संस्थापक प्रबन्ध निर्देशक स्वर्गीय तीर्थराज भूषालको 33 जन्म जयन्तीको अवसरमा यही जेठ 26 गते सोमबार भोलि रक्तदानको कार्यक्रम आयोजना गरिने भएको छ। नलपुर एफएमको आयोजनामा हरेक वर्ष जेठ 26 गतेका दिन गरिँदै आएको रक्तदान कार्यक्रम यसपटक भने सामाजिक दूरी कायम गर्दै नेपाल रेड क्रस सोसाइटी उपशाखा काउसुतीमा गरिने भएको छ। विश्वव्यापी रूपमा फैलिएको कोरोना भाइरसको संक्रमण नियन्त्रणका लागि गरिएको लकडाउनका समयमा रगतको आवश्यकता अझ पर्न सक्ने भन्दै सामाजिक दायित्व वहन गर्दै रक्तदानको आयोजना गर्न लागिएको नलपुर एफएमका अध्यक्ष नारायण शर्माले जानकारी दिनुभएको छ। विगतका वर्षमा जस्तै यस वर्ष पनि स्वर्गीय भूषालको सम्झनामा रक्तदान कार्यक्रमको आयोजना गरिन लागिएको हो। भूषालको स्मृतिमा पत्रकार तीर्थराज भूषाल स्मृति ट्रस्टको स्थापना गरेर विभिन्न सामाजिक कार्यहरू सञ्चालन हुँदै आएका छन्। नलपुरका सक्रिय पत्रकार भूषालको 2074 सालको निर्वाचनमा रिपोर्टिङ गरेर फर्कने क्रममा दाउनेमा मोटरसाइकल दुर्घटनामा परेर निधन भएको थियो। कृषि तथा पशुपन्छी विकास मन्त्रालयले अभाव हुन्छ भन्नेमा डरमा घरमा मल नथुपार्नका लागि आग्रह गरेको छ। कृषि तथा पशुपन्छी विकास मन्त्रालयले अभाव हुन्छ भन्ने डरमा घरमा थुपार्नका लागि हतारमा मल खरिद नगरिदिन कृषकलाई आग्रह गरेको छ। सरकारले गत वर्षभन्दा धेरै रासायनिक मल खरिद गरेको, मल नेपालभित्र नै क्रममा रहेको र मुख्य बालीलाई चाहिने मलको अभाव नरहेको भन्दै मन्त्रालयले धैर्य गरिदिन कृषकलाई आग्रह गरेको छ। जिल्ला अदालत नलप्रासी पूर्वले भोलि सोमबारदेखि बन्दाबन्दीको समयमा गर्दै आएका काम कारबाहीहरू बाहेक थप सेवा सञ्चालन गर्ने भएको छ। कोरोना भाइरसको जोखिमबाट बच्नका लागि सरकारले गरेको बन्दाबन्दीका कारण रोकिएका काम कारबाहीमा सोमबारदेखि केही सेवा थप गरिएको हो। आइतबार अदालतमा बसेको सरकारवालाको बैठकले चालु मुद्दाको मिलापत्र, मुद्दा फिर्ता, बन्दाबन्दी सुरु हुनु अगावै मुद्दाको पक्षले तारेक छाडेका मुद्दाको डिसमिस र तामेली लगायतका काम गर्ने निर्णय गरिएको जिल्ला अदालतका सृष्टिदार शिव प्रसाद पराजुलीले जानकारी दिनुभएको छ। महामारीका रूपमा फैलिएको कोभिड 19 कोरोना भाइरसको संक्रमणका कारण हालसम्म विदेशमा 125 नेपालीको मृत्यु भएको गैर आवासीय नेपाली संघ एनआरएनले जनाएको छ। यस्तै नेपालमा 13 जनाको मृत्यु भएको छ। नेपाल र विदेशमा गरी कुल मृतकको संख्या 138 रहेको पनि जनाइएको छ। यो साता विदेशमा 6 जना नेपालीको कोरोना संक्रमणबाट मृत्यु भएको छ भने 5,590 जना कोरोना संक्रमणबाट मुक्त भएका छन्। यो साता कतारमा 4 जना, कुवेतमा 1 जना, युकेमा 1 जना गरी 6 जनाले कोरोना भाइरसको कारणले ज्यान गुमाएका छन्। समितिले सङ्कलन गरेको तथ्याङ्क अनुसार विश्वका 34 देशमा रहेका नेपालीहरू कोरोना भाइरसबाट प्रभावित भएका छन्। 13 देशमा रहेका नेपालीहरूको ज्यान गएको छ। कोरोना भाइरसका कारण बेलायत, संयुक्त राज्य अमेरिका, युएई, साउदी अरब, बहराइन, कुवेत, कतार, आयरल्यान्ड, जापान, टर्की, नेदरल्यान्ड र स्विडेनमा रहेका नेपालीको मृत्यु भएको छ। यिनै खबरसँगै हामी विजय खबरको अन्त्यमा आइसकेका छौँ। जाँदा जाँदै प्रमुख खबरका मुख्य शीर्षकहरू फेरि एकपटक। नेपालमा कोभिड 19 संक्रमितको संख्या 3,448 पुग्यो। आज 213 जनामा संक्रमण पुष्टि। एकै दिन 102 जना डिस्चार्ज। भरतपुर अस्पतालमा उपचाररत नवलप्रासीका एक युवकमा कोरोना पुष्टि। स्वास्थ्य अवस्था मध्यम। नवलप्रासी बर्दघाट सुस्ता पश्चिम जिल्लामा 4 आइसोलेसन सेन्टर। पिसिआर प्रयोगशाला हस्तान्तरण गर्न अस्पताल तयार। देवचुलीमा 14 वर्षीय बालिका सुत्केरी। सुत्केरीको 11 दिनमा मृत्यु। र कोरोना पीडितको राहतमा देवघाट गाउँपालिकाको 43 लाख बढी खर्च। गैंडाकोट नगरभित्र करिब 500 हेक्टर मकैमा फौजी किरा देखियो। हवस् त नेपालकै सर्वोत्कृष्ट सामुदायिक रेडियो विजय एफएम 101.6 इन्टरनेट अनलाइनमा www.vijayfm.org.np र 101.6 विजय एफएम नामको आधिकारिक फेसबुक पेज मार्फत संसारभर एकैसाथ प्रसारण भइरहेको साँझ 7 बजेको विजय खबर सकियो। प्राविधिक मित्र गगन गिरीलाई धन्यवाद। माया कडेल बिदा हुन्छु। नमस्कार।